हरेक वर्ष चाहिँ रेडियो अर्पणले पनि विभिन्न पर्व प्रभातीहरूमा पनि रेडियो अर्पणले आफ्नो भूमिकालाई महत्त्वका साथ अगाडि बढाउँदै आइरहेको कुरा यहाँलाई सर्वविदितै छ र आज हामी यसै सन्दर्भमा उपस्थित भएका छौँ। यो प्रत्यक्ष प्रसारणको क्रममा जिल्ला कृषि विकास कार्यालय चितवनले हरेक वर्ष धान दिवस मनाउँदै आएको छ र यस वर्ष 11 राष्ट्रिय धान दिवस जिल्ला कृषि विकास कार्यालय चितवनले खैरनी सहर तुल्सीपुरमा मनाइरहेको छ र यहाँ एउटा औपचारिक कार्यक्रमको पनि आयोजना गरिएको छ। यसअघि कृषि कार्यालयले गत वर्ष पश्चिम चितवनमा धान दिवस भव्य रूपमा मनाएको थियो भने यसपटक भने पूर्वी क्षेत्रलाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरेको छ र एउटा औपचारिक कार्यक्रम यहाँलाई चलिरहेको जानकारी म गराउन चाहन्छु। यो प्रत्यक्ष प्रसारणको क्रममा यहाँहरूमा आज म उपस्थित भएको छु। म ध्रुवराज खनाल र मेरा सहकर्मी साथीहरू रामु आचार्य, रिजन केसी, त्यसै गरी राजन दिल गुरुङ हुनुहुन्छ। त्यसै गरी हामीसँग रेडियो अर्पणका सम्पूर्ण सहकर्मी साथीहरू पनि यो प्रत्यक्ष प्रसारणको क्रममा रहेका छौँ र अभियान टेलिभिजनका सहकर्मीहरू पनि यो कार्यक्रमको छायाङ्कनका लागि उपस्थित हुनुहुन्छ। हामी केही बेर यसै स्थानबाट प्रत्यक्ष प्रसारणलाई जोड्नेछौँ र विभिन्न जिल्लाका पूर्वी चितवनका विभिन्न क्षेत्रमा पुग्ने पनि यहाँलाई हामी जानकारी गराउन चाहन्छौँ। विशेष त हामी आज पूर्वी चितवनको खैरनी गाविस, साबिक खैरनी गाविस, अहिले खैरनी नगरपालिका भइसकेको छ, त्यसै गरी वीरेन्द्रनगर गाविस र बछुरे गाविसमा पनि हामी पुग्नेछौँ असार 15 विशेष कार्यक्रम लिएर। यति बेला औपचारिक कार्यक्रममा एउटा पिसादीको प्रयोग सम्बन्धी एउटा कविता वाचन यो औपचारिक कार्यक्रमको माझमा भइराखेको छ र हामीसँग हामी यो प्रत्यक्ष प्रसारणको क्रमलाई पनि निरन्तरता दिने समर्थमा छौँ कि जिल्ला कृषि विकास कार्यालयले हरेक वर्ष धान दिवस मनाउँदै आएको छ र यस वर्ष पूर्वी चितवनको खैरनी नगरपालिकासम्म यो कार्यक्रम आयोजना गरेको छ। हामी जिल्ला कृषि विकास कार्यालय चितवनका प्राविधिक लोकनाथ लामिछानेज्यूसँग कुराकानी गर्दैछौँ। यो धान दिवस मनाउनुको उद्देश्य अब चितवनमा धान उत्पादनमा वृद्धि हुने उत्पादन हुन्छ या घट्ने के अनुमान गर्न सकिन्छ र यो कार्यक्रमको उद्देश्यको बारेमा हामी उहाँसँग कुराकानी गर्दैछौँ। सरलाई स्वागत छ रेडियो अर्पणको यो असार 15 विशेष कार्यक्रममा।
धन्यवाद।
यो कार्यक्रमको जानकारी दिनु सुरुमा
यो चाहिँ असार 15 नेपाल सरकारले राष्ट्रिय धान दिवसको चाहिँ रूपमा मनाउँदै गरेको छ र यो वर्ष 11 राष्ट्रिय धान दिवस मनाउने क्रममा हामी यहाँ जनतिर उपस्थित भएका छौँ र यो धान मुख्य बाली खाद्यान्न बाली हो, नेपालको चाहिँ नै खाद्यान्न बाली हो। अहिले खाद्य सुरक्षाको चाहिँ समस्याहरू संसारमा चाहिँ देखा परिसकेको छ र नेपालमा पनि केही जिल्लाहरूमा खाद्य असुरक्षा त भएको नाताले चाहिँ अहिले चितवन जिल्लालाई चाहिँ नै खाद्यान्नको भण्डार पनि भनिने गरिन्छ। यद्यपि चाहिँ चितवन जिल्लामा चाहिँ आवासको चाहिँ नै बढी भएकोले बिस्तारै खेतीयोग्य जमिनहरू घट्दै गएको छ, तापनि विभिन्न प्रविधिहरू र चाहिँ कृषि औजारहरू उपकरणहरूको चाहिँ प्रयोगले धान चाहिँ उत्पादनमा हामी वृद्धि गर्ने क्रममा छौँ र असार 15 एउटा पर्वको रूपमा चाहिँ नि लिने गरिन्छ र यस वर्षको चाहिँ नि असार 15 पनि हामीले चाहिँ यही पर्वको रूपमा चाहिँ मनाउँदैछौँ र यो धान दिवस मनाउनुको मुख्य उद्देश्य चाहिँ विभिन्न चाहिँ बालीहरूका जातहरू र धेरै उत्पादन दिने जातहरू र धानको अवस्था कस्तो छ, देशमा कस्तो अवस्था छ भनेर यो 75 जिल्लामा र विभिन्न चाहिँ सङ्घ संस्था एनजिओ आइएनजिओ नेपाल सरकार सम्पूर्णले चाहिँ देशभरि चाहिँ मनाएर यो कार्यक्रम मार्फत जानकारी दिने गरिन्छ र चाहिँ उपलब्ध चाहिँ साधन स्रोत र औजार उपकरणहरू चाहिँ प्रविधिहरूको चाहिँ जानकारी पनि यो कार्यक्रम मार्फत किसान समक्ष पुर्याउनु पनि यो कार्यक्रमको उद्देश्य हो र चाहिँ धेरै उत्पादन दिने जातहरू, किसानले मनपर्ने जातहरू र चाहिँ सहज कृषि औजारहरू उपकरणहरू र चाहिँ कृषिका प्रविधिहरू कार्यक्रम मार्फत हामी किसान समक्ष किसानमा चाहिँ लाने गर्छौँ र यही क्रममा यो कार्यक्रम यहाँ मनाउने गरिरहेको छ।
यसपटक धान खेतीमा आधुनिकीकरण र खाद्यान्न आयातमा न्यूनीकरण भनेको यो नारा दिनुको मुख्य उद्देश्य
यो नाराको मुख्य उद्देश्य चाहिँ नेपाल पूर्व केही वर्ष अगाडि धान चामल निर्यात गर्ने नेपालमा धान चामल निर्यात कम्पनी नै खोलेर निर्यात गर्ने देश अहिले चाहिँ आयात गर्नपर्ने स्थितिमा पुगिसकेको छ र मित्र राष्ट्रहरू विदेशी राष्ट्रहरूबाट नेपालमा चामल जस्ता खाद्यान्नहरू चाहिँ नि धान जस्ता खाद्यान्नहरू चाहिँ आयात गर्ने क्रम बढिरहेको छ। यही आयातलाई रोक्नलाई हामीले चाहिँ नि धानको क्षेत्रफल तथा चाहिँ प्रविधि र चाहिँ उत्पादनका चाहिँ नि मुख्य उत्पादन दिने जातहरूको विकास गरेर यो चाहिँ अहिले भइरहेको चाहिँ आयातलाई चाहिँ न्यूनीकरण गर्ने नारा चाहिँ लाई चाहिँ सफल गर्ने हामी तमाम चाहिँ कृषिकर्मीहरूको चाहिँ यसमा चाहिँ योगदान हुनुपर्छ भन्ने मलाई लाग्छ।
के छ चितवनको जुन उत्पादन चितवनमा खाद्यान्न त्यो उत्पादनले चितवनवासीलाई खान पुगेर अन्य निर्यात गर्ने
चितवनको हकमा चाहिँ धान चितवन जिल्लाको जनसङ्ख्यालाई चाहिँ हाम्रो उत्पादनले चाहिँ पुग्ने गरेको छ र उत्पादन भइकन चाहिँ आसपासका जिल्लाहरूलाई चाहिँ केही खाद्यान्न सपोर्ट गर्ने अवस्था छ र अब चितवनमा यसरी नै चाहिँ जनसङ्ख्याको वृद्धि आवास जुन चाहिँ बसाइसराईको चाहिँ चाप हुँदै गएर सहरीकरण हुँदै गयो भने र जनसङ्ख्या चाहिँ वृद्धि र चाहिँ जमिन खेती गर्ने जमिन साँगिने अवस्था रह्यो भने केही क्रममा बढ्दै गयो भने चितवनको उत्पादनले चितवनको जनसङ्ख्यालाई पनि नपुग्ने अवस्था आउन सक्छ। त्यसो भएर चाहिँ भएको चाहिँ साधन स्रोतलाई चाहिँ सदुपयोग गरेर हामी उत्पादन वृद्धि गर्ने क्रममा छौँ।
भनिन्छ नि अब दिवस एक दिन मनाइन्छ, नारा दिइन्छ, तर पछि त्यसलाई व्यवस्था हुने यो एउटा गुनासो आवाज पनि उठिरहन्छ। एक दिन यसरी धान दिवस मनाउँदामा किसानहरूमा प्रोत्साहन बढ्ला?
होइन, यो चाहिँ अरू दिवस जस्तो त्यो चाहिँ कर्मकाण्डी दिवस होइन, यो किसान माझ गएर गरिने कार्यक्रम हो। किसानले चाहिँ नि किसान यस्तो चाहिँ जनसमुदाय हो, उहाँहरूले पाएको प्रविधि उहाँहरूले पाएको सेवालाई तुरुन्त चाहिँ अवलम्बन गर्नुहुन्छ। हामीले एकै दिन भए पनि दिन सक्ने सेवा सुविधा यहाँले चाहिँ नि कृषिमा भएको आधुनिकीकरणलाई चाहिँ नि किसान सामु पुर्याउन सक्यौँ भने उहाँहरूले चाहिँ आफ्नो घर थलोमा जग्गा जमिनमा खेतमा उपयोग गर्नुहुन्छ र त्यसले गर्दा चाहिँ यो दिवसको पनि अलिकति सार्थकता देख्छु मैले।
यो प्रविधिको कुरा गरौँ, जुन अब यो परम्परागत शैलीमा खेतीपाती गर्ने प्रणाली अझै पनि केही ठाउँमा हटेको छन्, यसले चाहिँ धान उत्पादन अथवा यो खाद्यान्न उत्पादनमा असर कति गर्छ?
होइन, परम्परागत चाहिँ शैली चाहिँ बिस्तारै अब परम्परागत शैलीबाट उत्पादन नहुने भन्ने पनि होइन र रह्यो के भने अब हाम्रो जनसङ्ख्या चाहिँ नि युवा जनसङ्ख्या चाहिँ नि विदेशी रहेको अवस्था छ र कृषिको चाहिँ नि मजदुरहरू कमी हुँदै गएको छ, चाहिँ नि जनश्रम कमी हुँदै गएको छ र त्यो परम्परागत खेतीबाट चाहिँ नि हामी उत्पादन लिन र आम्दानी लिन सक्ने अवस्था नरहला। त्यसो भएर आधुनिकीकरणका लागि कृषि उपकरण र कृषि औजारहरू उपयोग गर्नुपर्ने अत्यन्त खाँचो छ। जस्तो चितवनको हकमा चाहिँ नि हलोले जोतेर अब चाहिँ खेत रोपाइँ र खेती गर्ने सम्भावना छैन। त्यसो भएर ट्र्याक्टर जस्ता, रोटावेटर जस्ता, कल्टिभेटरहरू जस्ता, चाहिँ कम्बाइनर हार्भेस्टर जस्ता चाहिँ नि ठुला चाहिँ नि उपकरणहरू प्रयोग गरेर सानो चाहिँ साँगुरो चाहिँ नि जनसङ्ख्या चाहिँ नि कृषि मजदुरबाट धेरै उत्पादन गर्नुपर्ने स्थिति छ र परम्परागत प्रणालीलाई पनि बिस्तारै चाहिँ हामी छोड्नै पर्छ भएन, बिस्तारै त्यसलाई चाहिँ आधुनिकीकरण गर्दै लैजानुपर्छ।
हुन्छ सर, धन्यवाद कुराकानीको।
धन्यवाद।
जिल्ला कृषि विकास कार्यालयका प्राविधिक दूतमा पानी साँगासँग कुराकानी गऱ्यौँ। यति बेला असार 15 असारे भाका यहाँ प्रस्तुत गरिरहेको छ, हामी यो भागलाई कुरा छोड्दैछौँ। रेडियो अर्पण 104.5 मेगाहर्जले असार 15 विशेष कार्यक्रमलाई यति बेला जोडिरहेको छ र असार 15 विशेष कार्यक्रमलाई रेडियो अर्पणले प्रविधिका विभिन्न क्षेत्रबाट प्रस्तुत गर्ने जमर्को गरेको छ। यस कार्यक्रमका प्रमुख अतिथि जिससँग हामी कुराकानी गर्छौँ कुखुरा व्यवसाय मञ्चका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठसँग हामी कुराकानी गर्दैछौँ। उहाँ यो औपचारिक कार्यक्रम जुन जिल्ला किशोर विकास कार्यालयले आयोजना गरेको धान दिवसको औपचारिक कार्यक्रमको प्रमुख अतिथि पनि हुन्छ। उहाँसँग कुराकानी गर्दैछु। सबैलाई स्वागत छ रेडियो अर्पणको यो असार 15 विशेष कार्यक्रम।
धन्यवाद यहाँहरूलाई।
यो धान दिवसलाई यहाँले कस्तो लिनुभएको?
यो साह्रै महत्त्वपूर्ण हो, आवश्यक पनि हो। यसले कृषिहरूलाई चाहिँ कृषकहरूलाई चाहिँ एउटा उत्साह जगाउँछ धान खेती गर्नुको लागि। खेती किसान हामी चाहिँ नेपाल खेतीमै निर्भर कृषिमै निर्भर भएको हुनाले यो चाहिँ साह्रै महत्त्व छ। रमाइलो पनि हामी पहिले बच्चादेखि 15 साल भनेर रमाइलो मान्दै आएको आज चाहिँ बच्चाकै वास्तविक ज्ञान दिलायो।
यो भनिन्छ नि, यहाँले पनि भन्नुभयो एक दिन उत्सव मनाउँदैमा किसानहरूमा त्यो प्रोत्साहन होला।
एक दिन यो धान उत्सव मनाउँदैमा प्रोत्साहन हुँदैन। यसलाई प्रोत्साहन गर्नका लागि के छ त भन्दाखेरि, किसानहरूले दिनभरि यो घाममा र झरीमा रुझेर जुन उत्पादन गर्छ उसलाई त्यो भाउ आउनु पऱ्यो, उसलाई फाइदा हुनु पऱ्यो, अनि उसमा चाहिँ खेती गर्नलाई चाहिँ बढी उत्सुक जनाउँछ होइन। अब हामीहरू यहाँ नेपालमा चाहिँ के छ भने, किसान सिँचाइको राम्रो व्यवस्था छ, आकाशै भरको पानीले भर पर्नुपर्छ र सरकारले दिनुपर्ने सहुलियत जस्तो बिजुलीमा सहुलियत दिने, सिँचाइको लागि डिजेलमा सहुलियत दिने, पम्प सेटमा सहुलियत दिने गर्ने कामहरू, पम्प सेटमा त सहुलियत दिएकै होला तर अरू अन्य चिजमा सहुलियत दिएको छैन। जति सरकारले सहुलियत दिएको छ र भनेको छ त्यो अनुसार जनताले पाएको जस्तो मलाई लाग्दैन। त्यस कारणले यहाँ खेतीहरू चाहिँ किसानहरूमा उत्साह नजाएको हुनाले खेतीहरू चाहिँ खेतहरू बारीहरू बाँझो नै देखिन्छ। यो बाँझोलाई कसरी हुन्छ यसलाई उत्साह
बाँझो पनि अब अहिले त प्लटिङ गर्ने सिस्टम आएको छ, यो खेती गर्ने ठाउँमा पनि प्लटिङ भइराखेको छ, यसमा सरकारले ध्यान दिनुपर्ने जरुरी यहाँले देख्नुहुन्छ?
कृषि नीति नियम, कृषि नियम नीतिहरू ल्याउनुपर्छ। कुनमा चाहिँ कुन खेती गर्ने, कुनमा कुन खेती गर्ने, जस्तो अहिले कुखुरा पालनले पनि ढाकिरहेको छ, कहाँनिर कुखुरा पालन गर्न दिने, यो प्लटिङको लागि कुन ठाउँमा प्लटिङ गर्ने, प्लटिङ गर्ने भनेको चाहिँ जस्तो बाँझो खेतीयोग्य नहुने ठाउँमा, अप्ठ्यारो ठाउँमा, नराम्रो ठाउँमा त्यसलाई चाहिँ डेभलप गरेर बासम योग्य बनाउनु पर्ने, त्यहाँ त्यस्तो नभइकन जहाँ जहाँसम्म छ, जहाँ जहाँ राम्रो खेतहरू बारीहरू छ त्यहाँ त्यहाँ प्लटिङ गरेर घरेडी बेच्ने भएको हुनाले हामीले चाहिँ यो खेतीयोग्य खेतीको चाहिँ अलिकति हाँसो उठ्दो कुरो भएको खेती अन्न उजाउँ यसरी, यसले चाहिँ यो नारालाई पनि अलिकति हाम्रो युद्ध बनाएको।
अब यो नारा तय गरेको छ, अब जुन कृषक जहिले पनि पीडामा हुन्छन् भन्छन्, अब ट्याक्टरको भाउ त्यत्तिकै महँगेको छ, बिउको मलको भाउ पनि त्यत्तिकै महँगेको छ, बेच्ने बिना धानको भाउ पाउँदैनन्, यो समस्या छ, यसलाई कसरी बुझ्नु त्यहाँ?
यसलाई सरकारले चाहिँ यसो नियन्त्रण, भाउको नियन्त्रण गर्नुपर्छ र किसानहरूले न्यूनतम मूल्य कति पाउनुपर्ने हो त्यसको लागि चाहिँ सरकारले ध्यान दिएर न्यूनतम मूल्य तोक्नु पर्छ। त्योभन्दा कम मूल्यमा अरू कोही पनि लिन मान्छे नभए सरकारले किनिदिनुपर्छ है। र त्यसो भयो भने यो चाहिँ किसानमा चाहिँ उत्साह चाहिँ बढ्छ, मूल्य तोक्ने पर्छ।
मैले कुराकानी गरेँ कुखुरा व्यवसाय मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठसँग। मैले यो अवसरमा कुराकानी गरेँ रेडियो अर्पण 104.5 मेगाहर्जले असार 15 विशेष कार्यक्रम यो स्थानबाट प्रत्यक्ष प्रसारण सुरु गरेको छ र हामीले उद्घोष गरिसकेका छौँ। पूर्वी चितवनका विभिन्न क्षेत्रबाट हामीले यो असार 15 विशेष कार्यक्रमलाई जोड्दै जानेछौँ र जिल्ला कृषि विकास कार्यालय चितवनले हरेक वर्ष झैँ यस वर्ष पनि एउटा औपचारिक कार्यक्रमका साथ दिवस मनाउँदैछ र अब यो असार 15 विशेष कार्यक्रम खैरेनी नगरपालिका वडा नम्बर 6 तुलसीपुरमा चाहिँ रेडियो अर्पणले यो प्रत्यक्ष प्रसारण जुटाएको छ यो औपचारिक कार्यक्रमको। एकजना बुवा हुनुहुन्छ, म बुवासँग कुराकानी गर्दैछु। बुवालाई स्वागत छ रेडियो अर्पणको यो विशेष कार्यक्रममा। बुवाको नाम परिचय दिनु, ठेगाना भनिदिनुहोस् न।
मेरो पिपलीबाट
आउनु भएको, के गर्न आउनु भयो यहाँ?
के अरे भने साथीहरूले तिहार पहिले बेला आइरहेको बिगाडी गीत भने घाँसी
कस्तो लागिरहेको छ यहाँ र यो धान दिवसमा त मैले यसरी सिकाउने अवसर पाउनुभयो, अन्त यहाँ र यो कार्यक्रम अवलोकन गर्दाखेरि यहाँलाई कस्तो महसुस भइराखेको छ?
धेरै रमाइलो लाग्छ।
अहिले यहाँ असार 15 गीत पनि गाउनु, असारे गीत एकपटक फेरि गाइदिनुहोस् न।
असारे
असारे गीत गाइदिनु रेडियोहरूबाट एकछिन चार सय 5 मेगाहर्ज यो प्रत्यक्ष प्रसारणको क्रममा रहेका छौँ। अवतारै के त्यति बेला पृष्ठभूमिमा त मैले सुनिरहनु भएको छु, एकजना बुवासँग म कुराकानी गर्दैछु। यो असारे गीतको महत्त्व, यो महत्त्वको बारेमा त्यहाँलाई के जानकारी छ? असार
गर्दै रमाइलो लाग्छ, अलि रमाइलो लाग्ने भएर त्यस्तै हो, अझै पनि भन्नेलाई सुन्नु मन लाग्छ। अझै भन्दाखेरि
कहिलेदेखि सुरु भयो यहाँलाई केही छ जानकारी?
खोइ अब हामीले थाहा पाएदेखि त केही छैन अरे, त्योभन्दा अगाडि थियो कि
हुन्छ। फुल धन्यवाद, हामीले एकजना बुवासँग कुराकानी गऱ्यौँ असार 15 विशेष कार्यक्रम। अब केही दिनमै यहाँ यो औपचारिक कार्यक्रमको उद्घाटन हुँदैछ र रेडियो अर्पणले पनि यो कार्यक्रमको प्रत्यक्ष प्रसारणको जाकेको म यहाँलाई जानकारी गराउन चाहन्छु। रेडियो अर्पण 107.5 मेगाहर्ज प्रत्यक्ष प्रसारणको क्रममा रहेको छ। एकजना दिदी हुन्छ, म उहाँसँग कुराकानी गर्दैछु। यहाँलाई स्वागत छ रेडियो अर्पणको यो असार 15 विशेष कार्यक्रममा।
हजुर धन्यवाद।
यहाँको परिचय ठेगाना?
मेरो धनमाया पढेन तिमीले चार्जुमी।
के गर्न आउनुभयो?
अब हामी यहाँ धान दिवस मनाउन।
कसरी मनाउँदै हुनुहुन्छ?
अब हामी असार गीत घाँसे गीत गायो, अब यहाँ रोपाइँमा धान रोप्ने, हिलो खेल्ने, त्यही नै हो आज विशेष गरी दैछु हामी।
एक दिन यसरी छुट्टै यो आनन्दले यो कार्यक्रम दिवस मनाउँदाखेरि चाहिँ एउटा किसानलाई कस्तो अनुभूति हुन्छ, एउटा किसान भएको नाताले?
अब खास भन्ने हो भने हामी किसानीले मनाउनु पर्ने एउटा धान दिवस नै हो, तर किसानले मनाउनु पर्ने चाड चाड हो, तर हामी किसानीले गरेको खेती हाम्रो मूल्य नआउँदा चाहिँ अलिकति त्यसमा चाहिँ दुःख छ। ठिकै छ, हामी सबै जनतालाई बचाउने, हामी अन्न उब्जाउँछौँ, त्यो नै गौरव छ हामी किसान भएकोमा।
यो जुन यहाँले मूल्य नपाउने कुरा गर्नुभयो, यो विभिन्न क्षेत्रमा चाहिँ मूल्य वृद्धि भइराखेको, किसानले अब बेच्नुपर्ने बेलामा चाहिँ त्यति मूल्य नपाउने, यो कहाँ यो कमजोरी यहाँ देख्नुहुन्छ? यहाँले केमा कसले सुधार गर्नुपर्छ?
अब यो नेपाल सरकारले नै तोक्नुपर्ने कुराहरू हो, नेपाल सरकारले नै ल्याउनुपर्ने नीति हो, त्यो नै हो। अब अहिले जाने सरकारहरू सरकार बनेको छ, तिनीहरूले ल्याउनुपर्ने नियम नीति नल्याउँदा नै किसानलाई मर्का भएको छ।
एक दिन यसरी धान दिवस मनाउँदा केहीमा किसानलाई चाहिँ अब के फाइदा पुग्ला जस्तो लाग्छ?
अब अर्को फाइदा त केही नै होइन, एउटा रमाइलो धान दिवस मनाउने, एउटा रमाइलो गर्ने नै हो।
धन्यवाद।
हस् धन्यवाद।
मैले एकजना दिदीसँग कुराकानी गरेँ, पिछलेबाट उहाँ यो धान दिवस मनाउनको लागि आउनुभएको छ। खैरानी छ तुलसीपुर, खैरानी नगरपालिका वडा नम्बर छ तुलसीपुरमा उहाँ आउनुभएको छ यो धान दिवस मनाउनको लागि। यति बेला असारे गीत पनि चलिरहेको छ, फेरि पनि यो असारे गीतलाई यति बेला जोडेको हामी प्रत्यक्ष प्रसारणको क्रममा रहेका छौँ। रेडियोहरूको जिल्ला कृषि विकास कार्यालय चितवनले आयोजना गरेको राष्ट्रिय धान दिवसको अवसरमा हामी यति बेला कुराकानी गर्दैछौँ। जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजराम अधिकारीसँग कुराकानी गर्दैछौँ। सरलाई स्वागत छ रेडियो अर्पणको यो विशेष कार्यक्रम।
धन्यवाद।
यो धान दिवसको बारेमा जानकारी दिनुहोस् न।
खासै यो धान दिवस चाहिँ नेपालीहरूको यो लागि धेरै नै महत्त्व हो, र यो असार महिना चाहिँ नेपाली किसानहरूको चाहिँ असाध्यै महत्त्वपूर्णको समय हो, र त्यसमा पनि असार 15 यो धान रोप्ने मुख्य सिजन भएको हो तर नेपालीहरूको मुख्य खाद्य नेपाली धान भएको हो र हाम्रो खानी उसमा अधिकांश मात्रा चाहिँ चामल अथवा भात नै रहन्छ त्यसले गर्दा यसको एउटा ठुलो महत्त्व छ र यो भएको हुनाले नेपाल सरकारले पनि अब धानको उत्पादन बढाउनको लागि विभिन्न तरिकाहरू जस्तो सिँचाइ क्षेत्र बढाउँदै जाने उन्नत बिउको चाहिँ नि प्रसारण बढाउँदै जाने भएको हुनाले यस वर्षदेखि नेपाल सरकारले धानको बिउमा पनि अनुदानको व्यवस्था गरेको थियो यसको साथसाथै यसमा अब जनशक्ति चाहिँ अरू क्षेत्रमा लागेको र कृषि क्षेत्रमा घट्दै गइरहेको परिप्रेक्ष्यमा यसलाई अब यन्त्रीकरण मार्फत जानुपर्छ भनेर यन्त्रीकरणमा खास गरेर पावर टिलर मिनी टिलर र यसमा प्रयोग हुने सिड टिलरहरू धानको मिसिनहरू धान काट्ने मिसिनहरू यसको लागि चाहिँ नेपाल सरकारले 50-75% अनुदानमा चाहिँ दिने व्यवस्थाहरू गरेको छ र यसको साथसाथै यस्ता किसिमका हाम्रो कार्यक्रमहरू सञ्चालन गर्दाखेरि चाहिँ त्यो धान खेती एउटा मर्यादित हो र किसानहरू पनि एउटा चाहिँ कृषक भएकोमा एउटा आफूलाई चाहिँ आत्मगौरव मानुन् भन्ने हिसाब चाहिँ यो पेसालाई चाहिँ एउटा मर्यादित बनाउनको लागि नेपाल सरकार चाहिँ लागि परेको
यहाँले यो प्रत्येक वर्ष जिल्ला कृषि विकास कार्यालयले कार्यक्रम गर्ने गर्छ धान दिवस यो पछिल्लो समय चाहिँ कस्तो पाउनु भएको छ यो कति किसानहरू प्रेरित भएको छन् यो खेतीतर्फ
वास्तवमा यो नेपाल सरकारले जुन यो खेती पद्धति किसानहरूले मनाउँदै आएको जुन असार पन्ध्रको पर्वलाई नेपाल सरकारले पनि यसलाई मान्यता दिएर नेपाल सरकारले पनि यसलाई मनाउन लाग्यो त्यसले गर्दा किसानहरू साह्रै हर्षित भएका छन् र यस पक्षहरू उनीहरूलाई एउटा आत्मगौरवको चाहिँ भावनाको सृजना भएको छ र यसले चाहिँ गर्दाखेरि धान उत्पादनमा के कस्ता प्रविधिले अप्नाउँदाखेरि धानको बढी उत्पादन गर्न सकिन्छ भन्ने कुराहरूमा चाहिँ किसानहरू लागेका छन् र त्यो नयाँ प्रविधिहरू पनि जस्तो समुचित मलको प्रयोग सिँचाइको प्रयोग उन्नत स्तरीय जीवजनको प्रयोग र खेतीमा यन्त्रीकरण ट्र्याक्टरहरूको प्रयोग अब यसमा बिस्तारै अब धान खेतमा धान काट्ने यो धान भिज्याउने जुन हार्वेस्टरहरू छन् हार्वेस्टरहरूले धानको चाहिँ भिजाउने कार्यहरू जुन भइरहेको छ यसले गर्दा चाहिँ किसानहरूलाई एउटा राम्रो एउटा माहौल एउटा सृजना भएको
छ तपाईँ अब किसान जहिले पनि मर्कामा परे भन्छन् अब यो विभिन्न भाउ बढ्ने तर बेच्दिन चाहिँ मूल्य नपाउने यो समस्या छ यसलाई चाहिँ कसरी हुन्छ एउटा कृषि विभागलाई प्रमुख नाता
वास्तवमा यसमा चाहिँ हामीले उत्पादन लागतलाई घटाउनु पर्ने हुन्छ हामीले छिमेकी देशहरूको कुरालाई हेर्दाखेरि सिँचाइमा अनुदान मलखादमा अनुदान बिउमा अनुदान र कृषि औजारहरू जुन किसिमको धान कृषिमा प्रयोग हुने औजारहरूमा अनुदान यो सबले गर्दाखेरि उनीहरूको उत्पादन कम छ उत्पादन लागत चाहिँ कम भएर उनीहरूले चाहिँ बढी मुनाफा लिन चाहिँ सकिरहेको अवस्था छ त्यस्तै अवस्थामा नेपाल सरकारले पनि अहिले चाहिँ यी कार्यहरू चाहिँ सुरुवात गरेको छ जस्तो मलमा अनुदानको व्यवस्था गरेको छ सिँचाइलाई चाहिँ यसले चाहिँ बढुवा दिएको छ सिँचाइमा चाहिँ प्रयोग हुने पम्पिङ सेटहरूको लागि पनि अनुदान दिएको छ बिजुलीमा अनुदान दिएको छ र यसमा प्रयोग हुने ट्र्याक्टरहरू हार्वेस्टरहरू प्लान्टरहरू यिनीहरूलाई पनि अनुदानको व्यवस्था गरेको छ र अहिले उन्नत जीव बिजनमा पनि जुन चाहिँ अनुदानको व्यवस्था गरेर चाहिँ यसले गर्दाखेरि बिस्तारै उत्पादन लागत घटाउने र यसको चाहिँ फाइदा बढ्दै जाने उसमा चाहिँ आइरहेको अवस्था छ अब यो यसमा सरकारले अगाडि बढाउँछ
यो परम्परागत रूपमा त अहिले खेतीपाती गर्ने प्रणाली अलिक कम हुँदै गएको छ आधुनिक रूपमा खेतीराखेको अवस्थामा परम्परागत शैलीमा गर्ने खेतीपाती अहिले आधुनिकीकरणमा कतिको अन्तर पाउनु भएको छ
वास्तवमा अब अहिले चाहिँ के छ भने किसानहरू चाहिँ अब यो खेती हामी जमिनमा गर्छौँ त्यसमा चाहिँ उन्नत तरिकाबाट यसलाई चाहिँ हामीले चाहिँ एउटा चाहिँ उत्पादन लागतको विश्लेषण गरेर होइन त्योबाट चाहिँ हामीले चाहिँ कुन जातको कति उत्पादन गर्दाखेरि चाहिँ फाइदा हुन्छ भन्ने कुरामा चाहिँ किसानहरू पनि अहिले सचेत हुनुभएको छ र पहिला चाहिँ अब हामीले सिँचाइ नपुग्ने ठाउँहरूमा के अरे धान खेती गर्ने गरेका छौँ जसले गर्दा चाहिँ राम्रो उत्पादनहरू थिएन अहिले चाहिँ अब सिँचाइ नहुने ठाउँमा अरू बालीहरू के अरे तरकारी बालीहरू अथवा फलफुलहरू गरिरहेको छ सिँचाइ हुने ठाउँमा चाहिँ धान खेती गर्नेछौँ र धान खेती गर्दाखेरि उहाँहरूले चाहिँ अब स्थानीय जातहरूको चाहिँ गर्दाखेरि उत्पादन राम्रो चाहिँ त्यो नभएको हुनाले अब चाहिँ उन्नत जातहरूमा चाहिँ उहाँहरूले उन्नत जातहरू र त्यो पनि नयाँ जातहरू फेर्दै जाने उसमा चाहिँ क्रममा हुनुहुन्छ र यो क्रममा चाहिँ किसानहरू अहिले आइरहेको
अब अन्नको भण्डार भने चितवनलाई विशेष गरी अब चितवनलाई उत्पादन हुने अन्नले बाहिर निर्यात गर्ने अवस्था कति छ
अब अहिले समष्टिगत हिसाबमा हेर्दाखेरि चाहिँ नि खाद्यान्नमा चाहिँ नि चितवन जिल्ला आत्मनिर्भर भयो। अब धान गहुँ मकै सबै हेर्दाखेरि करिब 15-20 हजारदेखि यस जिल्लाबाट बाहिर निर्यात भएको देखिन्छ। र धानको कुरालाई मात्रै हेर्ने हो भने धानमा चाहिँ आत्मनिर्भर छ र बाहिर निर्यात गर्न सक्ने छैन। तर के छ भने अहिले जुन उत्पादन छ हाम्रो अहिले 3.5 मेट्रिक टन प्रति हेक्टर हिसाबले छ। तर यो उत्पादनलाई हामीले चाहिँ करिब 6 मेट्रिक टन प्रति हेक्टर चाहिँ हामीले उत्पादन गर्न सक्ने क्षमता छ। किनभने यसमा चाहिँ उचित समयमा चाहिँ नि मल खाद्य प्रयोग, सिँचाइको चाहिँ उपलब्धता र साथसाथै अरू चाहिँ उन्नत जातको प्रयोग र यसको चाहिँ समयमा बानी उपायहरू अपनाउँदाखेरि हामीले चाहिँ 5-6 मेट्रिक टन प्रति हेक्टर चाहिँ हामीले उत्पादन गर्ने क्षमता छ। त्यो हिसाबले हामी गयौँ भने किसानबाट चाहिँ अन्यत्र धान पनि निर्यात गर्न सक्ने अवस्था
छ। यो प्लटिङ पनि अलिक बढ्दो छ सिस्टममा, त्यसले खेतीको जमिनलाई पनि ओगटेको छ, त्यसले त पक्कै पनि उत्पादन घट्छ नि
होइन? केही अब हाम्रो रेकर्ड अनुसार चाहिँ अहिले 44,000 हेक्टर मध्ये 46,000 हेक्टरमा चाहिँ खेती गर्न सकिन्छ। त्योमध्ये अहिले 44,000 हेक्टरमा भइरहेछ। जुन चाहिँ 4-5 हजार हेक्टर जुन चाहिँ भएको छैन त्यो चाहिँ प्लटिङहरू अरू पूर्वाधारहरू उसको रूपले गर्दाखेरि चाहिँ त्यो चाहिँ करिब 5% खेतीयोग्य जमिन 5% चाहिँ घटेको देखिन्छ। त्यस कारण अब यो उसलाई चाहिँ अब नेपाल सरकारले पनि अब यो चाहिँ यो चाहिँ नीति नियम चाहिँ बनाइसकेको अवस्था छ, यसलाई कार्यान्वयन गर्ने उसमा चाहिँ लागेको छ। र त्यो चाहिँ अब हामीले चाहिँ सुरु गऱ्यो भने कुन क्षेत्रमा बसोबास गर्ने गर्ने त्यसलाई
जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारीसँग हामीले कुराकानी गऱ्यौँ। जिल्ला कृषि विकास कार्यालय चितवनले आज तुल्सीपुरमा विशेष कार्यक्रम धान दिवस मनाइरहेको छ र हामीले पनि यही क्षेत्रबाट प्रशस्ति प्रसङ्ग विक्रमलाई गरेका छौँ र विभिन्न बाजा गाजाका साथ पनि यो यहाँ एउटा कार्यक्रम भव्य रूपमा मनाउँदैछौँ र सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिन्छ। अब यहाँ आजका सभाध्यक्ष जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख राजाराम अधिकारीले धान रोपेर यहाँ यो कार्यक्रमको औपचारिक उद्घाटन गर्दै हुनुहुन्छ र यहाँ हिँडदौड पनि हुने कुरा यहाँलाई म जानकारी गराउन चाहन्छु। रेडियो पनि 107.5 मेगाहर्जले पूर्वी चितवनका विभिन्न क्षेत्रबाट असार 15 विशेष कार्यक्रमलाई जोड्दै आइराखेको छ र हामी यो क्षेत्रबाट हामी बिदा हुन्छौँ र हामी यसपछि हामी अर्को क्षेत्रमा गएर प्रत्यक्ष प्रसारणको क्रमलाई जोड्नेछौँ। मेरा सहकर्मी साथीहरूलाई धन्यवाद छ र हामी अर्को क्षेत्रमा पुग्छौँ, अर्को क्षेत्रबाट हामी फेरि पनि प्रत्यक्ष प्रसारणको क्रमलाई जोड्नेछौँ। त्यो दिनजेलसम्मको लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सँगै रहनुहोला। नमस्कार।
Bye-bye. मिनेट सुनाउँछ रेडियो अर्पण।